नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल चैत्र महिनाको 2 गते शनिबार, चैत्र कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार मार्च 15 तारीक सन् 2025, नेपाल सम्वत 1145। प्रदेश सभामा प्रधानमन्त्री प्रदेशलाई संघको भरोसा शीर्षकमा गोर्खापत्रले मुख्य खबर प्रकाशित गरेको छ। यसै प्रसंगलाई कार्यक्रम अखबारमा लिँदैछौ। संघात्मक ढाँचा र तीन तहका सरकार मार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने अभ्यास आरम्भ भएको 1 दशक भएको छ, तर प्रशासनिक पुनर्संरचनाको काम अझै पूरा नहुँदा संघीयता कार्यान्वयनबारे संघीय सरकारप्रति प्रश्न उठिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश सभाहरूमै पुगेर गर्नुभएको सम्बोधनले प्रदेशलाई उत्साही बनाएको छ। साथै प्रदेशमा भइरहेको काम, समस्या र समाधानका उपायको खोजीमा प्रधानमन्त्री ओली आफै जुट्नु भएको छ। वहाँले कोशी प्रदेश सभा, लुम्बिनी प्रदेश सभा, कर्णाली सभा र सुदूरपश्चिम प्रदेश सभालाई प्रत्यक्ष सम्बोधन गरिसक्नु भएको छ। प्रधानमन्त्री ओलीले प्रदेशलाई अधिकार सम्पन्न बनाउने र संघीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई समाधान गर्न संघीय सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने प्रश्न पार्नु भएको छ। वहाँको अग्रसरतासँगै प्रदेश सरकारहरू संवैधानिक व्यवस्था अनुसार काम गर्न पाउनेमा विश्वस्त छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भन्नुहुन्छ, प्रदेश सरकार सञ्चालनमा अहिले पनि अप्ठ्यारो छ, तर स्वाभाविक रूपमा प्रधानमन्त्री आफै प्रदेश सभामा उपस्थित भई केही निर्देशनका साथै आफ्ना विचार राख्नुभयो। यो कार्य सराहनीय हो, अत्यन्तै राम्रो हो, हामी उत्साहित छौं। मुख्यमन्त्री शाहले प्रधानमन्त्रीको तहबाट प्रदेश सभालाई सम्बोधन गर्ने र प्रदेश सरकारलाई दिशा निर्देश गर्ने कार्य नियमित गर्नुहुने बताउनुभयो। गरीबी निवारणलाई प्राथमिकता दिन निर्देशन उपशीर्षकमा गोर्खापत्र लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरीबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ। आयोगको कार्य सम्पादन र भावी कार्यदिशाका विषयमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उपाध्यक्ष सहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सी विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गर्नुभएको हो। हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ, सहयोग गरेर मात्रै हुँदैन, उत्पादन र आत्मनिर्भरता बढ़ाउने बाटोमा जानुपर्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो। जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ, गरीबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ, मन्त्रालयलाई उत्पादन र उत्पादकत्व बढ़ाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ, उत्पादकत्व बढ़ेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ। वहाँले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन, मूल्यांकन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनका सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गर्नुभयो। सो अवसरमा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले 16 योजनाको कार्यान्वयन, यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जन, अधूरा योजनामाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषय मा अवगत गराउनु भएको थियो। गरीबी निवारणलाई प्राथमिकता दिन निर्देशन उपशीर्षक दिँदै प्रदेश सभामा प्रधानमन्त्री प्रदेशलाई संघको भरोसा शीर्षकमा गोर्खापत्रले मुख्य खबर प्रकाशित गरेको छ। हिमवत खण्डको केन्द्रस्थल नेपाल शीर्षकमा अन्नपूर्णको मुख्य खबर रहेको छ। प्राचीन ग्रन्थ ऋग्वेदको नेपालमै जन्म भयो। विश्वकै प्राचीन भाषा संस्कृतको पनि जन्म नेपालमै भयो। नेपाल हिमवत् खण्डको केन्द्रस्थल मानिन्छ। नेपाली सभ्यता मात्र होइन यो हिमवत् खण्ड त विश्वकै मानव सभ्यताको आदिभूमि हो भनिएको छ। चार वेद उपनिषद पुराणहरू र अनेक नीतिशास्त्र सृजना गरेको यही खण्डमा कौशिक ऋषि, काश्यप ऋषि, तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गी, वाल्मीकी, व्यास, कालिदास आदि महान मानिस जन्मिए। यी लगायतका मूर्त अमूर्त सम्पदा विश्वलाई दिन राजधानीमा चैत्र 1, 2 र 3 मा हिमवत खण्ड कला साहित्य र संस्कृति सम्मेलन हुँदैछ। भावी पुस्तालाई यी सबै बुझाएर त्यही युवा पुस्ता मार्फत हिमवत खण्ड र नेपालको मौलिक पहिचानलाई विश्वभर पुर्याउने काम सम्मेलनले गर्नेछ। हिमवत खण्डको केन्द्रस्थल नेपाल अन्नपूर्णको मुख्य खबर हो यो। कर्णालीमा पुँजीगत खर्च टिठलाग्दो शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। चालू आर्थिक वर्षको 8 महिनामा कर्णाली प्रदेश सरकारको पुँजीगत खर्च 15% मात्रै भएको छ। मुलुकमा केन्द्रीय शासन व्यवस्था हुँदासम्म सिंहदरबारले कर्णालीलाई उपेक्षा गरेको आरोप लाग्थ्यो, तर मुलुक संघीय शासन व्यवस्थामा गएपछि पनि कर्णालीमा विनियोजित विकास बजेट खर्च उकालो लाग्न सकेको छैन। चालू आर्थिक वर्ष सकिन अब 4 महिना मात्रै बाँकी छ। यो अवधिमा प्रदेश सरकारले विनियोजित बजेटको जम्मा 22% मात्रै खर्च गर्न सकेको छ। चालुतर्फ झण्डै 33% बजेट खर्च गरेको प्रदेश सरकारले पुँजीगततर्फ भने 15.19% मात्रै बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31,41,41,000 रूपियाँको बजेट ल्याएको छ, जसमध्ये 18,75,51,68,000 रूपियाँ पुँजीगततर्फ छुट्याइएको छ। पुँजीगत विकासतर्फ फागुन मसान्तसम्म सरकारले 2,85,25,40,837 रूपियाँ मात्रै खर्च गरेको छ। सबैभन्दा धेरै विकास बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 8 महिनामा जम्मा 17% मात्रै बजेट खर्च गर्न सकेको छ। चट्टान छिचोलेर सड़क बनाउँदै सेना उपशीर्षक दिँदै नागरिक लेख्छ। कर्णाली करिडोर अन्तर्गत कालीकोट जिल्लाको पलाता गाउँपालिकाको घाटा चौरदेखि बाजुराको भुक्का खोलासम्मको 11.05 किलोमिटर चट्टानी भाग छिचोल्ने काम नेपाली सेनाले गरिरहेको छ। त्यसमध्ये 6.48 किलोमिटर ट्र्याक खन्ने काम भइरहेको छ। नेपाल सरकारले वार्षिक बजेट कम पठाउँदा काम छिटो नभएको नेपाली सेनाले जनाएको छ। सरकारले प्रत्येक वर्ष कम बजेट पठाउने गरेको छ। कर्णाली नदीदेखि 2100 मिटर माथिबाट करिडोरको ट्र्याक खोलिएको छ, तर करिडोरको मापदण्ड अनुसार कर्णाली नदीको किनारै किनार सड़कको ट्र्याक खोल्नुपर्ने मान्यताले फेरि किनारबाट सड़क खन्ने अवधारणा पनि अघि सारिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। चट्टान छिचोलेर सड़क बनाउँदै सेना उपशीर्षक दिँदै कर्णालीमा पुँजीगत खर्च लाग्दो शीर्षकमा नागरिकले खबर प्रकाशित गरेको छ। प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता उच्च प्राप्ति न्यून शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार बनाएको छ। विदेशी लगानीकर्ताले प्रतिबद्धता गरे अनुसार प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्र्याउन सरकार निरन्तर असफल भइरहेको छ। चालू आर्थिक वर्ष 2081-82 फागुन मसान्तसम्म 7 महिनामा मात्रै 428 परियोजना मार्फत 44,66,00,000 रूपियाँ एफडीआई उद्योग विभागले स्वीकृत गरेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो प्रतिबद्धता झन बढ़ने निश्चित छ, तर एफडीआई प्राप्तिको अवस्था भने निराशाजनक छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म वास्तविक रूपमा 7.5 अर्ब रूपियाँ मात्रै एफडीआई भित्रिएको छ, जबकि यो अवधिमा 26.4 अर्ब रूपियाँ एफडीआई स्वीकृति भएको थियो। विदेशी लगानीकर्ताले नेपालमा उद्योग धन्दा चलाउन विगतको तुलनामा यसपटक तीव्र इच्छा देखाएको तथ्याङ्कले पनि पुष्टि गर्छ। चालू आर्थिक वर्षको 8 महिनामा स्वीकृति भएको एफडीआई अघिल्लो आर्थिक वर्ष 2079-80 कुल अवधिमा भएको प्रतिबद्धता भन्दा करिब 6 अर्ब रूपियाँ बढ़ी हो। गत आर्थिक वर्ष 2079-80 कुल अवधिमा भने 61.78 अर्ब रूपियाँ एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ। 8 महिनामा 15 अर्बले बढ़्यो एफडीआई प्रतिबद्धता उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। चालू आर्थिक वर्षको 8 महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एफडीआई प्रतिबद्धता 15.53 अर्ब रूपियाँले बढ़ेको छ। फागुन महिनामा मात्रै 40 उद्योग मार्फत 17.80 अर्ब रूपियाँको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्ष 2080-81 61.78 अर्ब रूपियाँ एफडीआई प्रतिबद्धता प्राप्त भएको थियो, तर 8.47 अर्ब रूपियाँ मात्रै एफडीआई भित्रिएको राष्ट्र ब्याङ्कको तथ्याङ्क रहेको छ। प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता उच्च प्राप्ति न्यून, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। निमित्तको भरमा स्थानीय तह शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौदेखि शिक्षा सेवा तर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण सेवा प्रवाह समन्वय र सहजीकरणमा समस्या पर्दै आएको छ। जाजरकोटको कुसे गाउँपालिकामा पनि 5 महिनादेखि स्वास्थ्य सेवा तर्फका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्। यहाँ 2074 सालदेखि अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै काम गर्दै आएका छन्। बाराको महागढ़ीमाई नगरपालिकामा 1 वर्षदेखि इन्जिनियरिङ सेवाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै सेवा प्रवाह गर्दै आएका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन र सेवा प्रवाहमा समेत समस्या पर्दै आएको ती स्थानीय तहले जनाएका छन्। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको हुनुपर्ने व्यवस्था छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका यी स्थानीय तह प्रतिनिधि मात्र हुन्। कुल 753 स्थानीय तहमा अहिले 187 स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा इन्जिनियरिङ सेवा, स्वास्थ्य, कृषि, भेटेरिनरी, शिक्षा लगायत सेवाका कर्मचारीले निमित्त अधिकृत भएर काम गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। निमित्तको भरमा स्थानीय तह गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। भारतबाट साँझको समयमा बिजुली नआउने शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। छिमेकी भारतले आइतबारबाट सोलार आवर अर्थात दिउँसो 12 घण्टा मात्र बिजुली दिने भएको छ। मुलुकमा बिजुलीको उच्च माग हुने साँझ र रातको समयमा भारतको बिजुली आउने छैन। भारतबाट बिजुली नआउँदा रातको समयमा सञ्चालन हुने उद्योग कारखानामा प्रत्यक्ष असर पर्नेछ। भारतसँग नयाँ बिजुली विनिमय दर लागू हुन नसक्दा भारतबाट साँझ र रातिको समयमा बिजुली आयात बन्द हुन लागेको हो। भारतबाट साँझको समयमा बिजुली नआउने अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप,
अहिले नै डाउनलोड गरौ वन जीबी डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सोभियोको नर्सरीबाट राज्य शक्तिको नेतृत्वसम्म शीर्षक दिँदै कान्तिपुरले मुख्य खबर बनाएको छ। मुलुकको सबैभन्दा उच्च ओहदा कार्यकारी प्रमुख र पार्टी नेतृत्व गर्नेको राजनैतिक अभ्यास र सिकाईको मुख्य आधार विद्यार्थी राजनीति भए पनि पछिल्लो समय त्यसको प्रजातान्त्रिक अभ्यास गर्ने प्रक्रिया सोभियो निर्वाचन भने ओझेलमा पर्दै गएको छ। निर्वाचन नगर्ने वा हुन नदिने, ढिलाइ गर्ने, अवरोध गर्ने जस्ता प्रवृत्तिले विद्यार्थीको राजनीति नेतृत्व विकास ठप्प बनेको छ। सोभियोको नर्सरीबाट राज्य शक्तिको नेतृत्वसम्म कान्तिपुरको मुख्य समाचारको शीर्षक हो। कान्तिपुरले नै भित्री पृष्ठमा 18 आंगिक क्याम्पसमा सोभियोको चुनावी प्रक्रिया अवरूद्ध शीर्षकमा खबर बनाएको छ। सत्तारूढ़ कांग्रेस निकट नेवी संघले गुटगत विवादका कारण आधिकारिक उम्मेद्वार टुंगो लगाउन नसक्दा त्रिभुवन विश्वविद्यालयका दर्जन भन्दा बढ़ी आंगिक क्याम्पसमा सोभियो निर्वाचन अनिश्चित बनेको छ। केही क्याम्पसमा अनेरा सेभ्यू र अखिल क्रान्तिकारी लगायत संगठनले तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अवरूद्ध बनेको छ। यही क्याम्पसमा आफ्नो कार्यकाल लम्ब्याउन सोभियो पदाधिकारीले नै निर्वाचन प्रक्रिया बिथोली रहेको आरोप लागेको छ। 18 आंगिक क्याम्पसमा सोभियोको चुनावी प्रक्रिया अवरूद्ध कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। सत्ताको आड़मा सोभियो चुनावमा विद्यार्थी संगठनको अराजकता शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। केन्द्रीय क्याम्पसको सभापतिमा एकमात्र महिला उम्मेद्वार उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। सबैभन्दा धेरै विद्यार्थीको आकर्षण रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा सभापतिका लागि यसपटक 17 जनाले उम्मेद्वारी दिएका छन्। त्यसमध्ये एकजना मात्रै महिला उम्मेद्वार रहेकी छन्। दुई वर्ष अघि भएको सोभियो निर्वाचनमा नेवी संघबाट ठूलो मतान्तरले कोषाध्यक्ष जित्नु भएकी पद्मा भूषाल अहिले सभापतिको स्वतन्त्र प्रत्याशी बन्नु भएको हो। यहाँ सोभियो जित्नु सबै संगठनका लागि प्रतिष्ठाको विषय हुन्छ। निर्वाचन मिति अनुसार उम्मेद्वारी फिर्ता लिने समय शुक्रबार साँझ 5 बजेसम्मलाई थियो, तर भूषाल एक्लै भए पनि लड़िरहनु भएको छ। सत्ताको आड़मा सोभियो चुनावमा विद्यार्थी संगठनको अराजकता मुख्य शीर्षक दिँदै केन्द्रीय क्याम्पसको सभापतिमा एकमात्र महिला उम्मेद्वार उपशीर्षकमा नयाँ पत्रिकाले खबर प्रकाशित गरेको छ। समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह निजगढ बाराका अध्यक्ष खड्गबहादुर मुक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको छ। 14 वर्षदेखि डढेलोबाट जोगाउँदै आएको मुलुकभरकै उत्कृष्ट सामुदायिक वनलाई यस वर्ष पनि कसरी जोगाउने भन्ने चिन्ताकै कारणले उहाँ थप जिम्मेवारी बढ़ेको अनुभव गर्नुहुन्छ। वसन्त ऋतु आयो कि त हामीलाई हाम्रो सामुदायिक वन कसरी जोगाउने भन्ने चिन्ताले सताउने गर्छ, उहाँले भन्नुभयो। अहिलेसम्म त उपभोक्ता समूहका सदस्य र वन हेरालुको संयुक्त प्रयासकै कारण सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेका छौं। अध्यक्ष मुक्तानले जनज्योति सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध 469 जना सदस्य मध्ये हिउँदी आमको 3 महिना दैनिक 15 जनालाई आलोपालो गरेर वन जोगाउनका लागि खटाउँदै आइरहनु भएको छ। समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन नागरिकको भित्री पृष्ठको समाचार हो यो। बागमती प्रदेशको विकास नीति 16 करोड़ माथिका आयोजना बहुवर्षे ठेक्कामा सूचीकृत, 3 वर्षमा सक्नुपर्ने शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार प्रकाशित गरेको छ। बागमती प्रदेशले 16 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका आयोजनालाई बहुवर्षे ठेक्का प्रणाली मार्फत कार्यान्वयन गर्ने नीति लिएको छ। यस्ता आयोजना 3 वर्षभित्र सक्ने गरी बजेट विनियोजन समेत हुने बागमतीको नीति तथा योजना आयोगले जनाएको छ। आयोगका अनुसार चालू आर्थिक वर्ष 2081-82 23 आयोजना बहुवर्षे ठेक्काका लागि पहिचान भएका छन्। बजेट छुट्याएको वर्ष समयमा ठेक्का नलाग्दा काम नसकिने र अर्को वर्ष बजेट नै विनियोजन नहुँदा आयोजना नै अलपत्र हुने समस्या बढ़दै गएपछि धेरै लागतका आयोजनाको पहिचान गरी बहुवर्षे ठेक्का प्रणालीबाट काम गर्ने निर्णय भएको आयोगले जनाएको छ। बागमती प्रदेशको विकास नीति 16 करोड़ माथिका आयोजना बहुवर्षे ठेक्कामा सूचीकृत 3 वर्षमा सक्नुपर्ने शीर्षक दिँदै नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। नेपालको मानवाधिकार अवस्था जेनेभाले पुनरावलोकन गर्दै शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर छापेको छ। जेनेभा स्थित मानवाधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल गानरीले नेपालको मानवाधिकार अवस्था पुनरावलोकन गर्ने भएको छ। अवस्था नसुधारे राष्ट्रिय मानवाधिकार आयोगको स्तर घटाउने चेतावनी दिँदै आएको गानरीले सोमबार पुनरावलोकन गर्न लागेको हो। गानरीले मानवाधिकार अवस्था विश्लेषण गरी हरेक मुलुकको राष्ट्रिय मानवाधिकार आयोगको श्रेणी निर्धारण गर्दछ। नेपालको मानवाधिकार अवस्था जेनेभाले पुनरावलोकन गर्दै कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। सुन तोलाको पौने 2 लाख शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरी पौने 2 लाख पुगेको छ। बुधबार प्रति तोला 170,500 रूपियाँमा कारोबार भएको सुनको मूल्य हिजो एकै दिन तोलामा 4,000 रूपियाँले बढ़ेर 174,500 रूपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन तोलाको पौने 2 लाख गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। स्याउको हब बन्दै घरप झोङ शीर्षक दिँदै अन्नपूर्णले अर्थपृष्ठमा समाचार छापेको छ। मुस्ताङको घरपझोङ गाउँपालिकाले स्याउ खेतीलाई विशेष प्राथमिकता दिएको छ। पालिकालाई स्याउ हबको रूपमा पहिचान स्थापित गर्न पालिका जुटेको हो। स्याउ खेतीका माध्यमबाट स्थानीय कृषकलाई प्रोत्साहित गर्ने र स्याउ खेतीको प्रचार प्रसारमा जोड़ दिँदै मुस्ताङको पर्यटन प्रवर्धनमा टिवा पुर्याउन स्याउलाई पर्यटनसँग जोड़न गाउँपालिका अग्रसर देखिएको हो। स्याउको हब बन्दै घरपझोङ शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। र गणतन्त्रको पक्षमा सभा गर्दै समाजवादी मोर्चा शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ। समाजवादी मोर्चाको हिजो बसेको बैठकले गणतन्त्रात्मक व्यवस्थाको पक्षमा अन्तर्क्रिया र सभा गर्ने निर्णय गरेको छ। राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवाद स्वरूप अन्तर्क्रिया र प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको हो। मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तर्क्रिया गर्ने भएको छ। अन्तर्क्रियामा नागरिक समाजका अगुवा लोकतान्त्रिक गणतन्त्रमा योगदान दिएका वरिष्ठ व्यक्ति सहभागी हुने मोर्चाले जनाएको छ। मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द मुलुकलाई पश्चगमनतिर ढल्काउने प्रयास भइरहेकाले अग्रगमनको पक्षमा अन्तर्क्रिया र प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो। गणतन्त्रको पक्षमा सभा गर्दै समाजवादी मोर्चा कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा सुरेन्द्र पौड्याललाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।